नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश नेरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगतको सातादेखि गएको सातादेखि सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुनिरहेका छौं। आज यसको दोस्रो श्रृङ्खला लिएर आइपुगेका छौं। अब हामी आजको श्रुति सम्वेकमा समरलभको वाचन सुरु गर्दैछौं पृष्ठ 25 बाट। बेलुकी छुट्टी भएपछि हामी बिस्तारै कछुवा गतिमा गफ गर्दै सिडिएसको कम्पाउन्ड बाहिरसम्म पुग्यौँ। त्यहाँ पुगेपछि साय टक्क अडी र बल्कु निस्कने देब्रेतर्फको जङ्गलको बाटोबाट आंशिक मोडी। उसको साथसाथै हामी सबैजना अडियौँ। सायले एकपल्ट हामीतिर हेर्दै भने, ल बाई सबैलाई, म यतैबाट लाग्छु। प्रतीक्षाले भने, ल ल बाई। त्यसपछि उसले हामीतिर हेर्दै सोधी, तिमीहरूको बसाई कहाँ? किरण बोल्न खोज्दै थियो, मैले उसलाई बोल्न नदिएर हतार हतार भनिहालेँ, मेरो बानेश्वर। उसो भए त सायासँगै गए भइहाल्यो नि। चाहेकै कुरा प्रतीक्षाले भनिदिँदा खुसीको सीमै रहेन। नजिकै उभिएकी सायाले भने, हो र, उसो भए जाउँ न त सँगै। मलाई के चाहियो र, खुसीले बुरुकै उफ्रनु जस्तो भइरहेको थियो मन। सबैलाई उनीहरूको नाउँले बोलाएर बाई भने र अन्तिममा प्रतीक्षालाई बाई भन्ने बेला उसित अलिक इत्रिन मन लाग्यो। उसका आँखामा सिधा आँखा जुताएर केही हाँस्दै भने, बाई पो। ऊ तबसम्म मलाई आँखा तर्दै पख तलाइको भावमा हेरिरहे, जबसम्म हामी सिडिएसको तलतिर भएको कोरोनेसन गार्डनको ओह्रालो निरको बाटोबाट ओझेल भएनौँ। साय र म मात्र थियौँ, के बोल्नु, कहाँबाट सुरु गर्नु। मन उकुस मुकुस थियो लामो समयसम्म रहेको रहस्यको मोचन पश्चात उपलब्ध भएको त्यस क्षणप्रति म कस्तो प्रतिक्रिया दिउँ। अन्यलमा थिएँ, एकातिर मन फुरुङ्ग छ, अर्कातिर सायासित एक्लै हुनुको अवसरलाई उपयोग गर्न असमर्थ भइरहेको थिएँ। कुरा उसैले सुरु गरे पनि त हुने। जङ्गलको बाटो सुनसान थियो, सायद ऊ केही अप्ठ्यारो मानिरहेकी हुँदियो। एकै शब्द नबोली हरियाली क्षेत्र चिचोलियो। नेपाल बैङ्क नकट्दै देब्रीतिरको बाटो लाग्यौँ खेततिर। मलाई त के थियो र, उसित मात्र उपलब्ध भएको त्यस क्षणप्रतिको खुसीमा भित्रभित्र एक किसिमले बेफुर्सदी थिएँ। कमसेकम मलाई सोच्न लायक एउटा गहकिलो सामग्री थियो बाटैभरि, तर उसले त मलाई पहिलोपटक चिनिरहेकी थिए। उसले व्यर्थ मलाई सोचिरहन आवश्यक थिएन, न त मैले जस्तै उसले पनि इन्ट्रान्स रिजल्टको नोटिस बोर्डमा मेरो नाउँ पढेकी थिए। मेरिट लिस्टमा भएका नाउँमा पुछारतिरको नाउँ पढेर कसैले वास्ता राख्ला र। जङ्गलको बाटो निकै लामो समयमा नबोलेकोले बोल्नुपर्ने आवश्यकता उसैले महसुस गरे। हिँड्दाखेरि बोल्ने चलन छैन हँ, उसका कुराले म एकैचोटि झस्केँ। उसले भने, कति तिमीलाई गाइनोफोबिया त छैन? गाइनोफोबिया? स्त्रीको सान्निध्यबाट हुने डर। ऊ हाँसी, मलाई पनि हाँसो लाग्यो। मैले ठट्टा गर्दै भने, सायद यो समस्या ममा हुनसक्छ। उसले त सिरियसली पो लिएछ। भनी, के तिमीलाई मसित डर लागेकै हो त? जिस्किँदै मैले भने, सुनसान जङ्गलको बाटोमा केटीसँग एक्लै हिँड्दा कुन केटा मान्छेलाई डर नलागोस्। यति हदसम्म बढेर उसित जिस्किन साहस मलाई कहाँबाट आयो थाहा भएन। साय मेरो कुरा सुनेर मरिमरि हाँस्न थाले। त्यसपछि केही दिनसम्म कमसेकम कलेजबाट फर्किँदा हामी सँगै हुन थाल्यौँ। उसै गरी सिडिएसको देब्रीतिरबाट जङ्गलको ओह्रालो झर्दै अनि खेतका अलिअलि हिँड्दै बल्कु स्ट्यान्डसम्म जान्थ्यौँ। अनि नयाँ मानिसहरू ओर्लेर केही बेर हिँडेपछि आफ्नो बाटो लाग्थ्यौँ। बिस्तारै सङ्कोच भन्ने चिज हामीबाट हट्दै थियो। कलेजबाट फर्कँदा सँगै भए पनि कलेज जाँदा भने आफ्नै हिसाबले जान्थ्यौँ। सङ्कोच हटेको पनि थिएन। जाँदा पनि सँगै जाउँ भन्ने प्रस्ताव राख्न सकौँ। सँगै हिँड्दा हामी अनेक गफ गर्थ्यौँ। सुरु सुरुमा अति औपचारिक सम्वाद भए जस्तो। तिम्रो ब्याचलर्स कहाँबाट? मौन। अनि तिम्रो नि? मौन। यद्यपि मलाई उसको ब्याचलर्स कहाँबाट भन्ने थाहा थियो, यो सोध्नु मेरो कर्तव्य हुन्थ्यो। यसमा दुईवटा कारण थिए। पहिलो, उसले मेराप्रति जुन उत्कण्ठा देखाएकी थिए मैले पनि देखाउनु पर्थ्यो। दोस्रो, त्यो प्रश्नले एकछिनको सन्नाटालाई चिर्थ्यो। केही अरू औपचारिक सम्वाद? यसपालि जाडो कस्तो बढ्यो अघि? फुलचोकीमा हिउँ पर्यो, यो टाइममा खुब जाम हुन्छ है। पछि हामी एक आपसका पर्सनल कुरा सोध्न लाग्यौँ। तिम्रो खास घर कहाँ? जङ्गलकै बाटो हिँड्दा हिँड्दा एक दिन उसले सोधेकी थिए। विराटनगर, नेपालको दोस्रो ठुलो सहर। अनि तिम्रो? नेपालको पहिलो ठुलो सहर काठमाडौँ। मन्द मुस्कान फ्याँक्दै भनेकी थिए। घनिष्ठता बढ्दो थियो। परिवार सम्बन्धी कुरा सोधिए। टियुदेखि बल्कुसम्मको यात्रा पार गर्दा समय कटाउन पनि घनिष्ठता राख्न आवश्यक थियो। एउटा हाँसो उठ्दो कुरा कि यो अजीब होइन कि घनिष्ठ सम्बन्ध राख्नु हाम्रो निम्ति बाध्यता भइरहेको थियो। नेपाल बैङ्कको मोड सकिने बित्तिकै उसले सोधेकी थिए, घरमा को को छन्? मैले भने, बुबा आमा म र बहिनी। कुनै पनि प्रश्न सोध्ने पहिलो उही हुन्थे, किनकि म उसलाई कुनै प्रश्न सोध्ने हिम्मत नै गर्न सक्दिनँ थिएँ। उसले के सोच्ले भन्ने जस्तो लागिरहने, एकदमै सङ्कुचित थिएँ यस मामिलामा। वास्तवमै ऊ के सोच्दियो? तर उसको प्रश्नको उत्तर दिइसकेपछि भने, त्यही प्रश्न जसलाई नसोधिरहनु मनले पटक्कै मान्दैन थियो, सोधिहाले, अनि तिम्रोमा नि? बाबा, मम्मी, भाइ र म। हम दो हमारे दो रहेछ नि हाम्रोमा जस्तै। म केही जिस्किदिएँ। फेरि दुवै हाँस्यो। परिवारमा को को छन् मात्र होइन, हामी दुवैको परिवारका प्रत्येक सदस्यको पुरै बायोग्राफी हामीलाई थाहा भइसकेको थियो। एक दिन बानेश्वर ओर्लेर चोपबाट भित्र छिरिसकेपछि करिब करिब तरकारी बजारतिर पुगिसक्दा मैले मोबाइल नम्बर माग्ने हिम्मत गरेँ। उसले कुनै प्रश्न प्रतिवाद केही नगरी आफ्नो नम्बर दिए र उसकोमा मिस कल दिन भने। त्यसपछि उसले पनि आफ्नो सेटमा मेरो नम्बर सेभ गरे। भोलिपल्ट उसको फोन आयो। सोधी, कहाँ छौ? चोप पुग्नै लागे। मैले भने, छिटो आऊ, म कुर्दैछु। त्यस दिनदेखि हामी फर्कँदा मात्र होइन, कलेज जाँदा पनि सँगसँगै हुन थाल्यौँ। केही नियम बने जस्तो, नयाँ बानेश्वर चोकमा जो पहिले पुग्छ उसैले फोन गर्ने, जाँदा उसले भाडा तिर्ने, अनि फर्कँदा मैले। जाँदा फर्कँदा दुवै समय अफिस टाइम परेकाले बसमा धेरै उभिन्थ्यौँ। कहिलेकाहीँ कुनै एउटा सिट खाली भइहाल्यो भने म उसैलाई अफर गर्थेँ। ऊ केही नभने खुत्रोको सिटमा बस्थे र सायद म उभिएको पनि देख्न सक्दिनँ थिए। मिलेसम्म ऊ आफू बसिरहेको सिटमा अलिकति ठाउँ मेरा निम्ति पनि निकालिदिन्थे। हामी अटाइ नअटाइ एउटै सिटमा बस्थ्यौँ खाँदिएर। त्यो सब देख्दा साइडमा कोही बसिरहेको छ भने उसलाई अलिकति सर्न दबाब पर्थ्यो। क्लासमा पनि ऊ आफू बसिरहेको सिटबाट सरेर प्रतीक्षाहरूको सिटमा आइसकेकी थिए। एक दिन क्लासमा बसिरहँदा इसाराले मैले नै उसलाई पछाडिबाट आउन आग्रह गरेको थिएँ। ऊ सिधै हामी बसेको सिटमा आएर बस्न त सकिनँ, तर प्रतीक्षाहरूको सिटमा उनीहरूसितै बसी गफ गर्ने बहानाले बिस्तारै ऊ प्रतीक्षाहरूसँग बस्न थाले। यसरी इन्ट्रान्स टपमा साया ब्याक बेन्चर भए। यस कुरामा निकै गौरव थियो कि क्लासका सबभन्दा सुन्दर केटी हाम्रै अगाडि बस्थे र तिनीहरूसँग राम्रो सम्बन्ध स्थापित भइसकेको थियो। उनीहरू पछाडि फर्कँदा प्राय पढाइ र नोटहरूको विषयमा ज्यादा कुरा हुन्थ्यो। कहिलेकाहीँ सिनेमाका कुरा पनि गर्थे। सबभन्दा धेरै सिनेमा प्रतीक्षा हेर्दिरहेछ। कुनै सिनेमा मन परेको छ भने सानैदेखि तारिफ गर्थे, मन नपरेको छ भने छिछिछि भनिहाल्थे। उसका लागि यस बीचको मूल्याङ्कनै थिएन। एक दिन प्रतीक्षाले नै हामीतिर फर्कँदै सिनेमा हेर्न जाने प्रस्ताव राखे। किरण मक्क पर्दै आफै अघि सरेर सोध्यो, कुन सिनेमा? कागबेनी, उसले भने। तर मेरो जिज्ञासा अर्कै थियो, सोधिहाले, अनि को को जाने? हामी चारजना, प्रतीक्षाले आफूहरू चारैजनालाई चोरी औनाले देखाउँदै भने। तिमीहरू गयो भने छजना। मैले आफ्नो उत्तर पाइहालेँ, तर डेट त सोध्नु पर्यो नि, उसले भने, शनिबार मर्निङ सो जय नेपालमा। शनिबार हामी दुईजना केटा चारजना केटीसित डेट गरिरहेका थियौँ। अलिक अप्ठ्यारै थियो परिस्थिति, तर केही नहुनुभन्दा यो पनि धेरै ठिक थियो। एकजनाको भागमा दुईजना केटी, दोब्बर फाइदा भइरहेको थियो। तैपनि मनमनै के सोचेँ भने दुइटी चाहिँ नआइदिउन्। अर्को हाम्रो ग्रुपमा दुईजना केटा बढी नभएकोमा भयङ्कर अफसोस पनि लागिरह्यो। मनमनै सोचेँ, अब क्लासका दुईजना केटालाई आफ्नो ग्रुपमा समावेश गर्नु आवश्यक छ। चिया पिउने तर्खरमा थिएँ, साया कलिङ देख्न साथ फोन उठाइहालेँ। हेलो साया, उठिसक्या हो? चिया पिउँदैछु। उम्लिसकेको चिया कपमा हाल्दै थिएँ। निस्किने बेला भएन, कहाँ भेट्ने त? ठ्याक्कै हामी छुटिने ठाउँमा, अब 10 मिनटमा म निक्लिन्छु। ल ओके, सायाले सँगै जाने प्रस्ताव गर्ने जस्तो लागेको थिएन, किनकि यो बिल्कुल अनौपचारिक यात्रा थियो। सिनेमा हेर्न जानु लगभग डेटै जानु बराबर लाग्थ्यो मलाई। सायद मेरो सङ्कुचित सोच हुँदो हो। म अघिल्लै दिनदेखि हलसम्म एक्लै जाने योजनामा थिएँ। उसलाई फोन गर्ने सोच थिएन किनकि अनौपचारिक रूपमा हामी कहिले भेटिएका थिएनौँ। तर उसको स्वभावका अघिल्लोतिर म नतमस्तक भएँ। सफा टेम्पो चढ्ने स्ट्यान्डमा ऊ पहिल्यै आएर उभिरहेकी थिए। खैरो रङको कोट अनि निलो जिन्समा थिए। क्याडबरी जस्ता ओठमा हलुका गुलाबी रङको लिपस्टिक लगाएकी थिए। टाउकोमा निलो कलरको स्कार्फ थियो। मलाई देख्नासाथ बडो सावधानीपूर्वक ओठको लिपस्टिक लतपतिन्छ कि झैँ गर्दै आँसी। मैले धेरै बेर त कुराइनँ। उसले कुरिरहेको अवस्थामा म सधैँ सोध्ने गर्थेँ, भर्खरै आएकी अनि लिपस्टिक सिपस्टिक लगाएर नक्कली भनेर आएछौ? मलाई भन्न मन लागेको थियो तर हिम्मत गरिनँ। भने बिहान ठ्याक्कै तिमीले फोन गर्दा मैले नि गर्नै आँटेको थिएँ। के बोलौँ के बोलौँको स्थितिमा फ्याट्ट फुत्किहाल्यो। प्रतिक्रियामा ऊ मौन रही। पुतली सडक हुँदै जाने नेपाल यातायात कुर्नुभन्दा बरु नजिकै लागिरहेको सफा टेम्पो चढेर न्यू प्लाजासम्म गयौँ। उसको शरीरबाट जासिमिन फ्लेभरको लेडिज पर्फ्युम बास्न आइरहेको थियो। बिहान बिहानै मुड फ्रेस भयो। जाडो निकै थियो, काम लाग्न पाएको थिएन। डम्म उसु थियो। म घरिघरि अगाडि र घरिघरि साइडबाट सायालाई हेरिरहेको थिएँ। उसले दुवै हात कोटको गोजीमा हालेकी थिए। मुखबाट बाफ उडिरहेको थियो। मलाई चुरोटको असाध्य तलतल लाग्यो। तर सायाको अगाडि कसरी चुरोट खानु? फेरि तत्कालै मनले तर्कना गर्यो, आखिर ढाँटेर लुकीलुकी कति जेल चल्छ र? कमसेकम दुई तिन वर्ष उसित सङ्गत हुँदैछ, आखिर कुनै दिन थाहा पाउँदै पनि हो। त्योभन्दा सत्य कुरा आजै जान्नु उपयुक्त होला। साया, सुरुमा नाउँले बोलाएँ मात्रै। हँ, उसले भने, तिमी अप्ठ्यारो मान्दैनौ भने के म धुमपान गरौँ? सोधेँ हिम्मत गरेर। पक्कै पनि, उसले भने सोध्नै पर्दैन थियो। नजिकै पसलमा गई चुरोट किनेर सल्काएँ। त्यतिन्जेल ऊ मलाई कुरेर बसिरहे। धुवा तानिसकेर फाल्दै गर्दा उसलाई भने, लेडिजहरू अलिक असहज मान्छन् भनेर तिमीलाई सोधेको। आजकल लेडिजहरू पनि खान्छन् मिस्टर। मिस्टर भन्ने शब्द उच्चारण गर्दा उसले अलिक लेग्रो तानेर भनेकी थिए। केही हेपे जस्तो, केही गाली गरे जस्तो। त्यो लवज हामीले नियमित बोल्ने संवादका लयभन्दा भिन्न कायदाको थियो। म अनौठो मानेर उसलाई हेरिरहेको थिएँ। त्यसो भए तिमी पनि? होइन होइन, उसले मेरो कुरा राम्ररी सकिन नपाउँदै भने, म चुरोट खान्न। घरमा बाबा खुब खानुहुन्छ। उहाँको कोठा कुनै दिन छिर्नु, पुरै कोठामा चुरोटको मात्र गन्ध पाउँछौ। उहाँको कोठा कुनै दिन छिर्नु अर्थात् साया मलाई आफ्नो घरलाई जान चाहन्छे। कमसेकम उसको बाबा चुरोट खान्छन् भन्ने प्रमाण देखाउन। मलाई चुरोट सँगसँगै त्यस कुराले थप आनन्द दियो। जयनेपाल हलमा हामी पुग्दा किरण प्रतीक्षा र अनु आइसकेका थिए। गेटमा उभिएरै हाम्रो बाटो हेरिरहेका रहेछन्। अनि दिव्या खोइ त? सायाले प्रतीक्षालाई सोधी। दिव्या भ्याउँदिन रे, प्रतीक्षाले भने, बिहामा जानु छ भन्दै थिए। धन्य, कमसेकम एउटी केटी भए पनि घटी। केही मात्रामा भए पनि सन्तुलन भएको थियो। अर्की पनि घटे कति राम्रो हुन्थ्यो। पैसा उठाएर टिकट काट्यौँ। अब हलभित्र छिर्ने बेलामा के लाग्यो भने, बस्दा पनि सायासित बस्न पाइयोस्। अरूले कत्तिको सहयोग गर्छन् हेर्न बाँकी थियो। तर किरणलाई भने पहिले मैले सावधान गरिसकेको थिएँ। ऊ पनि आफूलाई प्रतीक्षाको छेउमा बस्ने माहौल मिलाइदिनका लागि मसँग सहयोग मागिरहेको थियो। मैले टाउको हल्लाएँ। बर्याङ चढ्दा केटीहरू हामीभन्दा अगाडि थिए। किरणले अनुतिर इसारा गर्दै भन्यो, कबाबमा हड्डी। एउटा मात्रै हड्डी भन्न, मैले भने, अर्की आएकी बे झन् दुईवटा हुन्थ्यो, चबाउनै गाह्रो पर्ने गरी। तिनजना केटी सुरुमै लहरै बसिहाले। भित्तातिर साया, त्यसपछि प्रतीक्षा र छेउमा अनु, अनुको छेउमा किरण बस्यो र त्यसपछि सबभन्दा ओरको सिटमा म। सोचेभन्दा धेरै नै भिन्न भइदियो हाम्रो योजना। किरण र म आपसमा मुखामुख गरेर एकअर्कालाई धिक्कारिरह्यौँ। मैले खुसुक्क उसको कानमा भने, कमसेकम अनु भए पनि छेनी मोज छेउमा, मोज गर्न। चुप, उसले साउथीमा भन्यो, अहिले सुनली। सिनेमा सुरु भयो। बिचमा एउटा दृश्य थियो। नेपाली सिनेमाका नायक नायिका कथाले मागे जति दिन्छु भन्थे, तर यहाँ कथाले बिल्कुलै नमागेको दृश्यमा दिने जति पनि दिइरहेका थिए र लिने जति पनि लिइरहेका थिए। त्यो दृश्य आउँदा हलमा केटाहरूले अलिक बढ्दै हल्ला गरे। यता हाम्रो प्रतीक्षा पनि सुनिने नै आवाजमा सानोतिनो भए पनि हल्ला गरिरहेको थिए। मलाई भने लाज लागिरहेको थियो। हाफ टाइममा केटीहरू कोही बाहिर निस्केनन्। किरण र म भित्र गुम्सिरहन सकेनौँ। पिसाब फेरिसकेपछि हामीले केही खानेकुरा किन्नेबारे सल्लाह गऱ्यौँ। जे भए पनि केटीहरूको अगाडि फुर्ती गर्नै पर्छ। हामीले हाम्रो पुरुषत्वले कर लगायो। 400 रुपियाँ खर्च गरेर स्न्याक्स र कफी किन्यौँ। 200 उसले हाल्यो, 200 मैले। केटीहरू पनि मक्ख परे। सिनेमा सकिएपछि हामी हल बाहिर आएर छुट्टियौँ। नयाँ मानेश्वर जाने नेपाल यातायात जय नेपाल हलको साइडमा ठ्याक्कै लागिरहेको थियो। साया र म दौड्दै गएर चढिहाल्यौँ र झ्यालबाट अरूलाई बाई भन्यौँ। मैले सायालाई सोधेँ, कस्तो लाग्यो त सिनेमा साया? नेपाली सिनेमा पनि खतरा भएछ। खतराको अर्थ राम्रो वा नराम्रो, त्यो भने प्रश्न थिएन। मैले उसलाई प्रस्ट्याउन पनि भनिनँ। सायर म कलेजसम्मका सहयात्री मात्र थिएनौँ। हामी बिदाका दिनमा नयाँ बानेश्वर चोकमा भेट्थ्यौँ, ठिक त्यही ठाउँमा भेटिन्थ्यौँ जहाँ हरेक दिन कलेजबाट फर्कँदा छुट्टिन्थ्यौँ। साँझ त्यो चोक अत्यन्त व्यस्त हुन्थ्यो, तरकारी किन्न आउने महिलाको भिड लाग्थ्यो त्यहाँ। भिडभाडबाट आइरहेको दुब्ली पातली सायालाई म परेबाट देख्थेँ। ऊ आफ्ना ओठ अलिकति तन्काउँथे, भुत्तुकै हुन्थे म र नर्भस सासु आँस्थेँ। खोइ यत्तिको घनिष्ठता हुँदाहुँदै पनि म उसको अघिल्तिर नर्भस नै हुन्थेँ। सोच्थेँ के यी सब उसले चाल पाइरहेकी छ। उसलाई पानीपुरी खुब मनपर्थ्यो। माछा बेच्ने चोकको भिडभाड छिचोल्दै केही पर छक्कु बक्कुको मन्दिर अगाडि पानीपुरी बेच्ने भैयाहरू भए ठाउँ गएर हामी पानीपुरी खान्थ्यौँ। भैयाहरूलाई घेरेर बसेका युवतीहरूको भिडभाडमा केटा मान्छे म मात्र हुन्थेँ। पानीपुरी खाइसकेपछि हामी मीन भवनतिर लाग्थ्यौँ। गफ गर्दै गर्दै नेपाल कमर्स क्याम्पससम्म हिँड्थ्यौँ। त्यहाँ केटाहरू बास्केटबल वा क्रिकेट खेलिरहेका हुन्थे। हामी एकछिन त्यहाँ बस्थ्यौँ अनि साँझ झमक्क हुन लागेपछि घर फर्कन्थ्यौँ। फागुन लाग्ने लाग्ने बेला थियो, जाडो एकरति पनि कम भएको, मौसम विभागको रिपोर्ट थियो। तर जति जाडो भए पनि उसको सामिप्यतामा मलाई न्यानोभित्र गुटमुटेको आवाज हुन्थ्यो। अलौकिक ताप ऊर्जा मेरा कोष कोशिकामा सञ्चार भइरहन्थ्यो। मलाई उतिर फर्केर तिमीलाई पनि त्यस्तै हुन्छ भनेर सोध्न मन लाग्थ्यो। सायाले आफ्ना दुवै हात ज्याकेटको खल्तीमा हालेकी हुन्थे। एक दिन उसलाई सोधेको थिएँ, जाडो छ अघि साया? क्याडबरी ओठ खोलेर भने, एकदम। म एकपल्ट फिस्स हाँसेँ। आखिर मैले ऊबाट यो त आशा राखेको थिइनँ कि उसले मैले मनमा नै सोचेको कुरा भनोस्। म आफै त खोल्न सकिनँ, ऊ झन् के खोलिदियो कमसेकम यो मामिलामा। तर पनि उसको त्यो छोटो प्रतिक्रियापछि मौन रहन मेरो धर्मले मान्थेन, कमसेकम उसको हकमा। उसितको संवाद साटासाटमा मैले आफ्नो प्रतिक्रियालाई नै अन्तिम बनाउँदै आएको थिएँ, अरू मान्छेसँग भए बेग्लै कुरा। कफी खाने त? गोजीबाट देब्रे हात निकालेर घडी हेरेर उसले भने, हुन्छ। हामी कफी खान गयौँ रोल्स क्याफे। त्यहाँ हामी कफी खान नियमित जान थाल्यौँ। कहिलेकाहीँ उसको फेभरेट चिकन रोल पनि खान्थ्यौँ। कफी खाँदै गर्दा मलाई लाग्थ्यो हाम्रो कपमा रहेको कफी कहिले नसकियोस्। उसको अगाडि चुरोट पिउन पनि मामुली चाहिँ भइसकेको थियो, त्यसैले कफीमा गएर मैले चुरोट सल्काउन थालेँ। उसित भएका बेलामा झन बढ्दा चुरोट पिउने भएको थिएँ। सायद मलाई लाग्दो उसले केही प्रतिवाद गरोस्, भनोस् अति तिमी कति चुरोट पिउँछौ, अलिक कम गर यो चुरोट पिउन, वा पिइरहेको चुरोट मेरो मुखबाट फुत्त झिकेर फालिदियोस्। तर उसले त्यसो केही गर्थिन। एक दिन सिडिएसबाट बिदाबारी भएर हामी जङ्गलको ओह्रालो झर्नासाथ मैले गोजीबाट चुरोट झिकेर सल्काएको थिएँ। मैले चुरोट खाएको हेर्दै उसले सोधेकी थिएँ, त्यस्तो खास के हुन्छ स्मोकिङमा? एकछिनको इन्जोयमेन्ट हो, फोक्सोभित्र लिएको धुवा हावामा फाल्दै मैले भनेको थिएँ। त्यसो भने खोइ एकचोटि म पनि ट्राई मार्छु नि त, उसले भनेकी थिए। एकछिन त अलमलमा परेको थिएँ म, सायद म अलमलमा परेको उसले बुझे। मलाई अलिक व्यङ्ग्य चाहिँ गरी, इन्जोयमेन्ट नै हो भने हामी किन चुक्नु, केटी मान्छे भएर किन खान्छौ भनेर नि। यसो भनिसक्दा म भित्रभित्रै चुकचुकाइरहेको थिएँ। केटीहरूलाई उनीहरूको जेन्डरलाई लिएर केही भन्यो भने तत्कालै प्रतिरक्षामा उत्रिहाल्छन्। कहिलेकाहीँ लाग्छ यस्तो एकता पुरुषमा किन हुँदैन। उसले अरू केटी जस्तो क्रान्तिकारी प्रतिरक्षा गर्ने चेष्टा भने गरेकी थिएन। किन र, स्मोकिङ एउटै जेन्डरको लागि हो र? थप नबोली मैले उसलाई चुरोट दिएको थिएँ। उसले एकपल्ट तान्दा नै ख्वाङ ख्वाङ खोकी। मैले उसलाई धुवाँभित्र तान्न सिकाएँ। एक सरको तानेपछि टाउको रिङ्गा आयो भनेर चुरोट मलाई फिर्ता दिँदै भनेकी थिए। खोइ इन्जोयमेन्ट भेटिनँ मैले त। सुरुमा इन्जोयमेन्ट कहाँ भेटिन्छ, मैले भनेको थिएँ। बानी पर्नुपर्छ नि, भो पर्नु परे छैन, उसले कति मिठो आवाजमा भनेकी थिए। मिठो गीतको मुखलाई सुने जस्तै लाग्यो, एकपल्ट दोहोऱ्याउन भन्न मन लागेको थियो। त्यसपछि उसले मसँग कहिले चुरोट मागिन, मैले खाएकोमा पनि गुनासो गरिनँ। तर मलाई प्रतीक्षा थियो उसले मेरो ओठमा च्यापिएको चुरोट झिकेर फालिदियोस् र मलाई आँखा तर्दै भनोस्, बन्द गर अबदेखि स्मोकिङ मेरो लागि। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन सुबिन भट्टराईको उपन्यास समर लभको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज सुबिन भट्टराईको उपन्यास समर लभको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। एक दिन नेदरल्यान्डबाट एकजना गेस्ट प्रोफेसर मरिन इकोसिस्टमबारे लेक्चर दिन सिडिएस आएका थिए। क्लासमा सबभन्दा हल्ला गर्ने अवसर भनेको यस्तै बाहिरका मान्छे आएको बेला हुन्थ्यो। सब गफगाफमा मस्त थिए। यस्तो बेला हल्ला गर्नुहुन्न है, ध्यान दिएर सुन्नुपर्छ झैँ गरेर प्रतीक्षा लगायत ऊ सँगसँगै बस्ने सबै केटी अगाडिको बेन्चमा गएर बसे। क्लासरूमका झ्यालका पर्दा लगाइएका थिए। ओभरहेड प्रोजेक्टरमा प्रोफेसरले विभिन्न खाले समुद्री माछाका स्लाइड देखाइरहेका थिए। प्रतीक्षाहरू मग्न भएर एकाएक स्लाइड हेरिरहेका थिए। यता मलाई के गरौँ भइरहेको थियो। फेरि त्यो दिन किरण पनि आएको थिएन, म एक्लै थिएँ। मोबाइल झिकेर सायालाई एक मिस कल दिएँ। रमाकान्त यादवको क्लास हुँदो हो त मोबाइलको रिङ क्लासैभरि सुनिदो हो, मैले गरेको फोनको रिङ कसैले सुनेन। टाइट निलो जिन्सबाट मोबाइल झिकेर सायाले हेर्न लागि अनि पछाडि पुलुक्क फर्केर आँखा तर्दै हाँसी। म पनि एकछिन आफ्नै धुनमा व्यस्त भएँ। क्लासरूमका सबै साथीहरू एक एकलाई निहाल्न लागे। सब मग्न थिए लेक्चर सुन्न होइन गफ गर्न। बिचारो प्रोफेसर कसैलाई हल्ला नगर्नु पनि भन्न सकिरहेको थिएन। एक किसिमले टिठ लाग्दो थियो बुढोको हालत। एकछिनपछि मेरो गोजीमा भएको मोबाइल घुइँया गऱ्यो, मिसकल रहेछ सायाको। अगाडितिरको बेन्चमा आँखा डोराएँ। साया मलाई हेरेर मुसुक हाँसिरहेकी थिए खुच्चिङ शैलीमा। त्यसपछि त के थियो, आलो पालो मिसकल आदान प्रदान भइरह्यो। झुक्क्याएर कुनै कुनै मिसकल ऊ उठाइदिइहाल्थे, मैले पनि उसका केही मिसकल उठाइदिएँ। त्यसपछिका मिसकल सकेसम्म एकदमै छोटो हुन लागे। उसको मोबाइलमा मेरो मिसकल आउँदा ऊ पुलुका पछाडि फर्किन्थे, अनुहारमा मधुरो हाँसो सोरेर। उसको मिसकल आउँदा म पनि घिच्रो तन्काइ तन्काइ ऊ भएतिर हेरेर हाँस्ने प्रयास गर्थेँ, उसकै देखासेकी गरेर। सायले पटक पटक पछाडि फर्केर हेर्दै आफ्नो मोबाइल चलाउँदै गरेको दृश्यमा प्रतीक्षाले पनि चासो देखाउन थाले। पछाडि फर्केर हाँस्नेमा प्रतीक्षा पनि थपिए। प्रतीक्षापछि बाँकी दुईटी केटीलाई पनि साया र मबिचको मिसकल आदान प्रदान चाल पाउन बेर लागेन। उनीहरू छिनफिनमा पछाडि फर्केर मतिर हेर्दै कानेखुसी गर्दै हाँस्न थाले। म भने लाजले डल्लो परुनलाई जमा आएँ। सबैजना मिलेर मलाई गिजाए चाहिँ लाग्न थाल्यो। प्रतीक्षासम्मले पछाडि फर्केर हाँस्दा ठिकै थियो, तर त्यसरी सबैजनाले हेर्दा म एकदमै नर्भस थिएँ। सायालाई अरू मिसकल दिन सकिनँ। मरिन इकोसिस्टमको गेस्ट लेक्चर सुन्न अगाडि गएर बसेका केटीहरूको ध्यान मेरो एउटा मिसकलले पुरै भाडिएको देखेर मलाई अलिकति ग्लानी पनि भयो। बेलुकी फर्कने बेला जङ्गलको बाटो हिँड्दै गर्दा मैले सायालाई सोधेँ, कस्तो लाग्यो त? के? उसले सोधे, मरिन इकोसिस्टमको लेक्चर। मलाई सोध्न मन लागेको थियो, मैले दिएको मिसकलबारे थियो, तर सोध्न सकिनँ। तिमीले भाडिहाल्यौ नि, उसले भने। पछाडि मलाई एक्लै छाडेर किन गएका त तिमीहरू? मैले होइन नि, सबै प्रतीक्षाको काम हो। अनि मेरो बारे के कुरा काटिरहेका थियौ नि? कुरै काटिरहेको भनेर कसरी भन्न सक्छौ? मतिर हेर्दै हाँस्दै खास खास कुसुस गरिरहेका थियो। भन न प्लिज, के कुरा काटिरहेका थियौ? भनौँ, उसले अलिक लजाएर भने। भन न, तिनीहरू भनिरहेका थिए कि तिमी मलाई लाइन मारिरहेछौ। मलाई हाँस्न मन लाग्यो, एकछिन त रोमाञ्चित भएँ, जिउ तनक्क तन्काउन मन लाग्यो। हतारमा अर्को प्रश्न गरेँ, अनि के भन्यो त? होइन भने नि, किन? उसले एकपल्ट मलाई पुलुक हेरि अनि भने, अनि के हो भन्नु त? हो भने हुन्थ्यो नि त। ऊ एकछिन अलमल्ल परेर मलाई आँखा तरेर हेर्न लागि अनि साबिकभन्दा अलिक ठुलो स्वर पारेर भने, ए मिस्टर, कतै तिमी मलाई लाइन त मारिरहेको छैनौ? यसरी उसले च्याप्पै अठ्याउली जस्तो लागेको थिएन। मलाई साँच्चै अप्ठ्यारो भयो। हो भनौँ रिसारे हिँड्ने र जीवनमा कहिले मसित नबोल्ने, होइन भनौँ यस्तो सठिक मौका हातबाट गुम्ला कि भन्ने भए। हो होइनको द्वन्द्वमा निकै लामो समय फँसेपछि अनायासै मुखबाट फुत्कियो। हो भन्यो भने के गर्छौ? ऊ एकपल्ट मुसुक हाँसेर भने, म रिसार हिँडिदिएँ भने के गर्छौ? मनमा नै गदगद भइरहेको थिएँ। म भने, म फकाउन आएँ भने के गर्छौ? म फकिन मानिनँ भने के गर्छौ? त्यसमा म हार्न चाहिनँ भने के गर्छौ? मैले पनि तिमीलाई जित्न दिइनँ भने के गर्छौ? हार जित्नै रुमलिरहला उसो भए, मैले निराश भएको अभिनय गर्दै भने। थुक्क लाछी, उसले भने, तिम्रो यो प्रतिक्रिया पनि हार नै हो। तिमीलाई हराएर मैले जित्नको कुनै उद्देश्य छैन साया। त्यस्तो किन? उसले प्रश्न गरे। योभन्दा अगाडि आफै बुझ्ने, मैले भने मलाई सबै कुरा बुझाउन आउँदैन। मैले बुझ्न चाहिनँ भने नि, उसले फेरि न्यू खोज्ने शैलीमा भने, बुझ्न चाहिनँ होइन, बुझपचाउन चाहेँ भने नि भन न। मैले अलि झोकिएर भने, उखेती त्यहाँ हाँसी। एकछिनपछि भने, तिमी कस्तो मान्छे, प्रश्न भन्न सक्दैनौ केही कुरा? बुझ्नेलाई इसारा नै काफी हुन्छ। म त अबुझ परी महाशय, ऊ हाँसिरहेकी थिए उपहासको हाँसो। एक एकपल्ट त उसलाई भूत ल्याउनु जस्तो रिस उठिसकेको थियो, तर चुप लागेर बसे। बोले ऊ त्यही कुरालाई खिल्ली उडाइदिन्थे, किन बोल्नु जस्तो लाग्यो। एकछिनसम्म त म नबोलेकोले उनी अघि सरी बोल्नलाई, किन बोल्न पनि छाड्यौ त, तिमीलाई खिल्ली उडाउने खुराक व्यर्थ किन दिनु भनेर नि। के तिमी मलाई चुरोड दिन खोजिरहेका थियौ? ऊ अझै जिस्किने नै मुडमा थिए। खिल्ली चुरोडको मात्र हुन्छ र? मैले फेरि झोक्किएर भने, नेपाली भाषा बुझ्दिनौ? खै आफू त नेवारकी छोरी परे। ऊ मलाई रिस उठाउन लागि परेकी थिए, म बुझिरहेको थिएँ म नरिसाउनु पर्ने हो, तर खोइ म झन् रिसाइरहेको थिएँ। ऊ मेरो कुरा बुझेर पनि बुझपुचाइरहेकी थिए भने मलाई थाहा थियो। केटीहरू दुईवटा केसमा यसरी कुरा चपाउने गर्छन्, कुनै कुराप्रति रुचि नभएको र केटाहरूलाई सताउन चाहेको बेला। तिमीसित बोल्नु नै बेकार छ, तिमी कति कमजोर मान्छे यार। उसले जिस्किने वा हाँस्ने जस्तो क्रियाकलापलाई कम गराउँदै भने, जतिखेर पनि आत्मसमर्पण गर्न खोज्छौ, आत्मसमर्पण गरेर समस्या कहाँ सुल्झिन्छ, झन् उल्झनमा परिन्छ। तिमीलाई कुनै तरिकाबाट मैले बुझाउन सकिनँ अनि के गरौँ त? मुख आँ गर्नेलाई नखुवाउन सकिन्छ? तिमी त ट्याप्प मुख थुनेर बसेकी छौ। हो, त्यही त तिम्रो कमजोरी हो, त्यो मुख ट्याप्प बन्द गर्नेको, मुख खोल्न सक्नु पर्यो नि। आशय प्रश्न बुझ्न सकिरहेको थिइनँ। ऊ के भन्न खोज्दै थिए, उसको प्रतिक्रिया के हो, अह म केही बुझिरहेकै थिइनँ। बुझिनँ तिम्रो कुरा भनेर उसलाई भन्नु पनि उसको दृष्टिमा मेरो अर्को कमजोरी हुन सक्थ्यो, अनि मेरो कमजोरीमाथि कमजोरी फेला पारिरहेकी उसले मेरो प्रेम के स्वीकारले? एउटा कमजोर मान्छेसित एउटी सर्वगुण सम्पन्न केटीले प्रेम किन गरोस्? त्यसैले उसका कुरा बुझे चाहिँ गरेर साइडमा भएकी उसैलाई हेरिरहे। जङ्गलको बाटो अघि नै सकिसकेको थियो, खेतका आली आली हिँड्दै थियौँ। एक ठाउँमा फड्के थियो सानो खोल्सोमा, त्यो फड्किएपछि उसले भने, एउटा कुरा भन्नु है, कसैलाई कन्भिन्स गर्नु छ भने तिमी उसमा हावी हुनुपर्छ, उसको अघिल्तिर आफू कमजोर भएको कहिले नदेखाउनु, आफ्ना कमी कमजोरीहरूलाई सक्दो ढाकछोप गर्नु। उसको लेक्चर मलाई मन परेन, यहाँ ऊ हावी हुन खोज्दै थिए। मेरो अहमले त्यो सजिलै ग्रहण गर्ने सामर्थ्य कहाँ राख्थ्यो र? मैले पनि फाइनल कुरा गर्छु भनेर ठोटले सोधेँ। ल भयो, तिम्रो फाइनल प्रतिक्रिया के हो? सेमिफाइनल के थियो र? तिमी अझै जिस्किरहेकी छौ। ल तिम्रो क्रिया के थियो र म प्रतिक्रिया दिउँ? प्रतिक्रिया दिनुपर्ने विषय त स्पष्ट जान्न पाऊँ, उसले टक्क अडिएर भने। खेतको बाटो सकिएपछिको कालो सकिने बित्तिकै ठ्याक्कै बिजुलीको ठुलो टावर लिएर पुगेका थियौँ। एउटी आइमाई हामी हिँडेभन्दा विपरीत दिशाबाट आइरहेकी थिए, त्यसैले म केही बोलिनँ। ऊ हाम्रो कुरा सुन्न सक्ने रेन्ज बाहिर पुगी भन्ने आभास भइसकेपछि मैले अलिक हिम्मत गरेर भने, म तिमीलाई प्रेम गर्छु साया। मेरो मुटुको ढुकढुकी अनियन्त्रित भइसकेको थियो, काम चरक्क लागेको थियो। भर्खरै काटेको उकालोको तपेडी कम थिएन शरीरबाट पसिना निकाल्नलाई। झन् त्यो आमाथिको टन्टलापुर हाम्रो यो मानसिक स्थिति, यी तिनै कारण पसिना साबिकभन्दा दोब्बर निक्लिरहेको थियो। एकछिन घोरिएर उसले भने, यसको जवाफ तिमीलाई कहिलेसम्म चाहिने? तिम्रो खुसी अहिले दियो भने म धन्य हुने थिएँ, यति ठुलो डिसिजन तुरुन्तै कहाँ गर्न सक्छु, अलिकति समय देऊ न, उसले धेरै नै नम्र भएर भने। एकछिन अघिसम्म जिस्किरहेको बानी अहिले एकाएक फुत्त कतै मिल्काएकी थिए उसले। घर परिवारमा सल्लाह गर्न लाग्यो कि? मैले सोधेँ। यस्तो सिरियस क्षणमा पनि मलाई जिस्किने आँट कहाँबाट आयो? आफै छक्क परे। लत, उसले भने, मर्नु छ र मलाई? म मुस्कुराएँ मात्र। उसले फेरि भने, भोलिसम्म डिसिजन दिन्छु, तर एउटा कुरा, के मेरो उत्तर नो पनि हुनसक्छ? उसले भने, यदि मैले नो भने पनि हाम्रो मित्रतामा त्यसले कुनै असर नगरोस्, म प्रयास गर्छु। मैले अलिक निन्यारो मुख लाउँदै भने, तर भरसक नो नहोस् है। लेट्स सी, उसले भने। बर्खु चोकमा नेपाल यातायात आइसकेको थियो, दुबईले सिट पायौँ। बसमा हामी मौन बसिरह्यौँ। छुट्टिने बेलामा भने, मैले भोलि नो सुन्नु नपरोस् है साया। ऊ केही बोलिन, एकपल्ट मेरो आँखामा प्रष्टसित हेरी र घोसे मुन्टो लगाएर मुस्कुराउँदै लमक लमक आफ्नो बाटोतिर लागि। ऊ मेरो आँखाबाट ओझेल नउन्जेल म त्यहीँ उभिरहेँ। सहायसँग छुट्टिएपछि मलाई कोठामा जानै मन लागेन। कहाँ जाउँ, के गरौँको स्थितिमा नयाँ बानेश्वरतिर भड्किरहेँ। बिआइसिसी भवन नजिकैको पानी ट्याङ्की बाहिर सडकमा उभिएर तीन कप चिया पिएँ। त्यतिखेरसम्म रात झमक्कै परिसकेको थियो। चिया स्टल अगाडिको पिपलको रुखको चौतारामा बसेर अनेक थरीका मान्छे संविधान र संविधान सभाकै विषयमा केन्द्रित रहेर गफिरहेका थिए। अगाडिको पेटीमा ओहोरदोहोर गर्नेको कमी थिएन। अरू बेला यही ठाउँमा कति केटा भेटिन्थे, आज कोही भेटिरहेको थिएन। केटाहरूसँगै भएका बेला त्यहाँ ओहोरदोहोर गर्ने केटीहरू हेरेरै समय कट्थ्यो। तर त्यस दिन कोही केटी पनि हेर्न मन लागेको थिएन। ओहोरदोहोर गर्ने मान्छे अपरिचित छायाभन्दा बढ्दा केही लागेन। कोठातिर जानका लागि अझै पाइला अघि सर्न मानेनन्। एकछिन साइबर छिरे, मेल चेक गर्नभन्दा अर्थ केही गर्न मन लागेन। उफ, यो अधैर्यलाई कहाँ मिल्काउँ, कसरी बिताउँ आफू अघिल्तिर लम्पसार बसेको यो सिङ्गो रात। मलाई प्रश्न थियो, त्यो रात मेरो अनिदै बित्थ्यो, त्यसैले कोठामा जानै मन लागेको। आठ बज्यो, कोठा नगई सुखै थिएन। जना साथ एउटा चुरोट झिकेर सल्काएँ। मोबाइलको ग्यालरीमा गएर गीत प्ले गरेँ, नारायण गोपालको यति धेरै माया दिए। बज्यो, खाना पकाइन, तीन कप चियाले पेट डुस्स बनाइसकेको थियो। उसै पनि म भित्रको उद्विग्नताले भोक लगाउने इन्जाइमलाई निस्तेज बनाइसकेको थियो। तीनवटा चुरोट र चारवटा गीत सकिसकेपछि मोबाइलमा दुईचोटि टिन टिन गर्दै आएको मेसेज टोनले मुटुको धुकधुकी बढाइदियो। मोबाइल अन गर्दा हात काँपिरहेको फिल भयो। मेसेज चाहिएको थियो, लेखिएको थियो। मेरो रिप्लाई यस, रातभरि राम्ररी सुत्नु, बाँकी भोलि भेटेरै कुरा गरौँला, गुड नाइट। मेसेज पढिसकेपछि म झन काँप्न लागेँ। बाख्राका पाठा चाहिँ उफ्री उफ्री नाचौँ जस्तै लाग्न थाल्यो। रातभरमा 50 पल्ट जति हेऱ्याउँला, यसो उसो गर्यो त्यही मेसेज हेर्न मन लाग्ने। रातभरि निदाउनै सकिनँ, साला प्रेम यस्तै रहेछ, भए पनि ननिदाइ नै नभए पनि, न त केही मुखमा हाल्नै मन लाग्यो। कसम, त्यसपछि मैले चुरोट पनि सर्काइनँ, प्रेम भन्ने चिज यस्तै रहेछ। भोलिपल्ट सायासँग भेट भयो, जसरी हामी सधैँ भेटिन्थ्यौँ। त्यही चोक, त्यही समय, त्यही परिवेश, तर पनि त्यो दिन भिन्न थियो हाम्रो लागि, कमसेकम मेरो लागि। प्रायःजसो चोकमा पहिला पुग्ने उही हुन्थे, त्यस दिनमै मै पहिला पुगेँ। ऊ आउने बाटोको पर परसम्म आँखा तन्काइ तन्काइ हेरिरहेको थिएँ। करिब 10 मिनटपछि ऊ लम्किँदै आई, टिमिक्क परेको कालो स्वेटर लगाएकी, उसको छातीको आकार प्रकार प्रष्ट देखिन्थ्यो। एकछिन मलाई आफैसँग हाँस उठ्यो, पहिलो दृष्टि कहाँ पुगेको होला। सत्य, नडाँटीभन्दा अलिकति त पश्चाताप पनि भयो। उसको हुलिया पनि त साबिकभन्दा अलिक भिन्न थियो। त्यस दिन सधैँ जिन्समै देखिने उसले, त्यस दिन कटराइजको रातो प्यान्ट लगाएकी थिए। उसको आँखा पनि साबिकभन्दा अलिक काला थिए। किन त्यस्तो, आफैभित्र खुल्दुली उब्जियो। नजिक आएपछि मात्र पत्ता लगाएँ, उसले त्यस दिन गाजर लगाएकी रहेछ, कपाल पुरै पछाडि फर्काएर एकसरो बाटेकी। मलाई देख्न साथ ऊ हलुका हाँसी, क्याडबरी ओठमा ओरेन्ज बल्ब पोतिएको थियो, नजिकैबाट देखेँ। बाट सुरु गर्नु कुराको प्रसङ्ग, ऊ पनि मेरो छेउमा परेको केही बेरसम्म बोलिन। केही बोल्नु थियो हामी मध्ये एकले, तर हामी रत्तिएका थियौँ। ऊ नङ टोक्दै केही हाँस्दै मलाई हेरिरहेकी थिए। म पनि आफ्नो गोजीको मोबाइल हातमा खेलाउँदै थिएँ। लाग्यो के बोल्नै पर्छ र के आँखैले काम चलाउन सकिन्न। निकै बेरपछि भने, आज भिन्न देखेकी छेउ साया। ऊ भुइँतिर हेरिरहेकी थिए, आफ्नो दृष्टिलाई भुइँबाट उखेलेर मतिर ल्याए उसले मन्द मुस्कान साथ, अनि भनी, आज सब थोक भिन्न छ, आज सब थोक भिन्न छ। मैले पनि मनमनै दोहोऱ्याएँ, हामी केही बोलेनौ, कमसेकम बल्कु नकटुन्जेल। त्यसपछि उसले नै कुरा निकाली, राति सुतेनौ। म हाँसे मात्र, तर केही बेरपछि सम्वादहीनतालाई अन्त्य गर्नु जरुरी ठानेर भने, तिमीले सुत्न दियौ र किन, उसले आश्चर्य मिश्रित आवाजमा सोधी। झन् तिम्रो निद्राको लागि मैले आज दिनुपर्ने रेस्पोन्स हिजै दिएँ। हिजोको रात त कुनै पनि हालतमा अनिदै बित्नेवाला थियो साया, मैले भने। सायद तिमी त निदायो होला, मैले सोधेँ सोध्न नपर्ने प्रश्न। अँ भन्दा बढ्दा उसले केही पनि भनिन। हिजै तत्कालै उत्तर दिए कि भए के बिग्रन्थ्यो होला, मैले भने। यत्रो ठुलो डिसिजन एकछिनमा कसरी लिन सकिन्छ, तिमीलाई थाहा छैन मेरो घरमा यो कुरा थाहा पायो भने जिउँदै मार्नुहुन्छ, कत्रो रिस्क लिएर दिएको डिसिजन पो, उसले भने। तिमीले मलाई प्रपोज गर्ने कुरा पनि तुरन्तै सोचेर गरेका थियौ त। एउटा कुरा सोधौँ, सोध न, उसले भने। अनि कुन फ्याक्टरले तिमीलाई यस भन्न लगायो। हामी लगभग सिडी यस पुग्न लागिसकेका थियौँ। दुवैजना स्याँ स्याँ गर्दै जङ्गलको उकालो चढिरहेका बेला ऊ टक्क अडिए। मेरो प्रश्नले कि उकालोको थकारी मैले बुझिनँ। अडिएर 2-3 पल्ट लामो सास फेरि। त्यस्तो कुनै विशेष फ्याक्टर छैन, हामी बिच घनिष्ठता भयो। त्यसैपछि तिमीले प्रपोज गर्यौ, हेर्दा राम्रै छौ, हँसाउँछौ, अरूभन्दा केयर गर्छौ, तिम्रो साथमा पुरै इन्जोय गर्छु अनि सोचेँ नो भने भने त मैले यी सब कुरा गुमाउँछु त्यसैले यस भने त्यसैले यस भने यसोभन्दा ऊ अलिकति हाँसेकी थिए एकदमै अबोध हँसाइ थियो त्यो उसका निधार र आँखा पनि हाँसे अनि प्रेम मलाई उसको सम्पूर्ण प्रतिक्रिया त्यति चित्त बुझिरहेको थिएन त्यसैले सोधेँ उसले भने अनि यो सब के हो त के यी सब प्रेममा छैन उसको कुरा पनि ठिकै हो आखिर प्रेम हो के म केलाई प्रेम बुझ्न खोजिरहेछु उसले के गरेमा मलाई प्रेम गर्छ भनेर बुझ्नु के एक आपसको साहचर्यको मिठासमा लिप्त हुनु प्रेम होइन ऊ केही मलाई बुझ्छे म केही उसलाई यो समझदारी पनि त प्रेमको कारक हो म सायद हामी बीच नै रहेको प्रेमलाई अदृश्य दुनियाँमा खोज्ने दुष्प्रयास गरिरहेको थिएँ आफै कन्भिन्स भएँ उकालो सकिएर सिडी यस आइसकेको थियो सबैजना साथीहरू बाहिरै हरियो बोर्ड अगाडि गुजुमुज परेर उभिएका थिए केही नयाँ सूचना आएको हुनुपर्छ भन्ने लाग्यो हामी पनि कक्षाभित्र नगई त्यही हरियो बोर्ड अगाडि गएर सूचना पढ्न लाग्यौँ सूचना प्र्याक्टिकल क्लास सुरु हुने बारे रहेछ क्लासका पुरै विद्यार्थीलाई जम्मा दुई भागमा वर्गीकरण गरिएको थियो रोल नम्बर 1-24 मर्निङ ग्रुप र 25-48 डे ग्रुप मर्निङ ग्रुपको प्र्याक्टिकल क्लास बिहान 7-9 थियो र डेको सिफ्ट दिउँसो 2-4 तर थ्योरी क्लास दुवै ग्रुपको उही समय 10:30-2 म रुटिन हेरेर अभाग पाएँ कुन दिनमा आएछ यो रुटिन जुन दिनदेखि सायासित उसको प्रेमीको हैसियतले नजिक हुने अवसर पाइरहेको थिएँ त्यसैको भोलिपल्टदेखि हाम्रो सहचरी टुट्नेवाला थियो कस्तो कुसंयोग उसलाई बिहान 7 कलेज आइपुग्नुपर्ने र मलाई 10:30 अनि फर्काँदा पनि ऊ मभन्दा 2.5 घन्टा चाँडो फर्किनुपर्ने हाम्रो साथ भनेको त्यही 10:30-2 थियो र त्यो समय ननस्टप लेक्चर एटेन्ड गर्नुपर्ने कहाँ कतिखेर बोल्नु उसँग बिचमा हाफ टाइम हुन्थ्यो तर त्यो बेला सायासँग मात्र एकान्तमा बोल्नु अनेक साथीका लागि कुरा काट्ने अवसर प्रदान गर्नुहुन जान्थ्यो यसैले जुन दिनदेखि मैले सायालाई पाएँ त्यस दिनदेखि उसितको एकान्तको माएँ हाय नियति त्यो दिन पनि साला कस्तो दिन रहेछ जीवनको पहिलो प्रेम त्यही प्रेमको मन्जरी कसैले क्रूरतापूर्ण टिपेर मिल्काइदिन आँटे जस्तो लाग्यो एक झुलको घामको स्पर्श समेत राम्ररी पाउन नसकेको मन्जरी एक थोपा पानीको सिन्चन पनि नभएको मन्जरी न हावाको झोकामा एकपल्ट निर्वाध बहकिन पाएको थियो फर्कदा साया मेरै साइडमा थिए साबिक चाहिँ जङ्गलको ओह्रालो झर्दै थियौँ एकै वाक्यमा मनका तडप पोखिदिएँ तिमी मर्निङमा म डेमा मलाई उसको प्रतिक्रिया जान्नु थियो उसैको मुहार हेरिरहेँ प्रतिक्रिया कुर्दै उसले भने आजैबाट यस्तो हुनुपर्ने के अर्थमा भने सायद म जे फिल गरिरहेछु ऊ पनि त्यही गरिदियो मैले सोधेँ अब कसरी भेट हुन्छ साया हाम्रो शनिबारहरू छन् नि उसले भने कहिलेकाहीँ बङ्क आनुला यति भनिसकेर ऊ हाँस्न लागे म भित्र पनि किञ्चित आशाका तरङ्ग प्रवाहित हुन थाले वास्तवमै उसले समस्याको राम्रो समाधान निकालेकी थिए शनिबारहरू त मैले नै सोचेको थिएँ तर बङ्क इन्ट्रान्स टपरलाई म कसरी क्लास बङ्क गर भनौँ मलाई उसितको त्यो साथ सोचेभन्दा पनि प्यारो लाग्यो सोचिरहेँ मेरा प्रत्येक समस्या समाधान गरिदिन सक्ने सामर्थ्य राख्छे ऊ मेरो भावनालाई राम्ररी बुझ्छे मैले एउटी पर्फेक्ट प्रेमिका पाएकी छु म सुहाउँदी छे जङ्गलकै बाटोमा थियौँ नेपाल बैङ्क पुग्ने बेला मैले उसलाई चिया अफर गरेँ उसले नाइ भनिन बैङ्क नजिकैको चियाको दोकानमा पसेर चिया अर्डर गरेँ चुरोट पनि नसल्कै बस्न सकेँ लाग्थ्यो जबसम्म ऊ प्रतिवाद गर्दिनँ म व्यर्थ किन चुरोट नपिउँ तात्तातो चप पनि पाकिरहेको थियो त्यो पनि मगायौँ खाइसकेपछि जम्मा 27 तिरेँ त्यस दिन हामी अर्कै बाटोतिर लाग्यौँ आपसी सल्लाहमा बैङ्क गाडीको रोडबाट पुनः टियुतिर फर्कियौँ क्रिकेट मैदानमा म्याच हुँदै रहेछ त्यो सकिनै आँटेको थियो रोचकता रत्तिभर पनि नभएको म्याच किनभने नेपाल लगभग जित्ने स्थितिमा थियो तैपनि एकछिनसँगै बसेर हेर्नुमा बिछट्टै आनन्द मिल्यो उसको सामिप्यता त्यो रोमाञ्चहीन म्याच पनि रमाइलो लाग्यो हामी एकदमै नजिक थियौँ ऊ र म अन्जानमै छोइएका थियौँ यति नजिक म उसँग कहिल्यै भएको थिइनँ उसको शरीरबाट लेडिज पर्फ्युमको सेन्ट आइरहेको थियो म महमा लट्ठिएको माउरी चाहिँ भएको थिएँ उसको सामिप्यको नै लागुभन्दा कम थिएन मेरा लागि म्याच सकिएपछि हामी टियु गेट हुँदै कुमारी क्लबको बाटोबाट बल्खु गयौँ हामीलाई सक्दो समय साथसाथ बिताउनु थियो लागिरहेथ्यो हामी केवल यात्रा गर्न पाइरहौँ तर कुनै गन्तव्यमा नपुगौँ हामीले यात्रा लम्ब्याउने दुष्प्रयास गरिरहेका थियौँ बानेश्वरमा पनि निकै बेर हल्लिरह्यौँ। रोल्स काफेमा कफी खायौँ। साँझ झमक्क परिसकेको थियो, त्यसैले उसलाई उसको घरै नजिक छाड्न गएँ। एउटा गल्ली आएपछि त्यहाँबाट उसले एक्लै जान्छु भन्न लागि। मैले त्यहाँबाट उसलाई विदा गरेँ। गल्ली साह्रै साँगुरो थियो। ऊ केही पर पुगेपछि म फर्किएँ लुखुर लुखुर। कति भिन्न हिजो र आजको समय। हिजो मरिगए बित्नै मानिरहेको थिएन, आज फड्को मारेर दगुरिरहेको थियो। बेलुकी कोठामा पुगेर खाना पकाएर खाएँ। ओछ्यानमा पल्टेँ, निद्रा लाग्ला जस्तो भएन। त्यस्तैमा मनमा केही फुर्यो। मनमा नै आफै दोहोऱ्याएँ फुरेको कुरालाई। मिठो लाग्यो। मोबाइल झिकेर टाइप गरेर सायालाई पठाएँ। साथ अधुरो, प्यास अधुरो, मैले फेर्ने प्रत्येक सास अधुरो। करिब आधा मिनटपछि उसको रिप्लाई आयो। कवितामै रिप्लाई गर्न आउँदैन। उसको एसएमएस पढेर म हाँसेर टाइप गरेँ। जरुरी छैन, केही कुरा अधुरै राम्रा हुन्छन्। पुरा भयो भने चाहना नै कहाँ रहन्छ र। निकै बेरपछि रिप्लाई आयो। प्रतिक्रियामा के लेख्ने केही थाहा पाएन। सिलसिला भङ्ग गर्न पनि मन थिएन। निरन्तरताका लागि लेखेँ। त्यसो भए के जीवनभर चाहना मात्र गरिराख्नु? उताबाट रिप्लाई आयो, किस्ताबन्दीमा पुरा गरौँला नि त चाहनाहरू। निन्द्रा लागेको छैन? मैले विषयान्तर गर्न चाहेँ। भर्खर त 9:30 भयो, भोलि त शनिबार हो नि, बेलुका चोकतिर भेटौँला। दिउँसो बेफुर्सदी? अँ। 14:14 ब्यालेन्स सकिन आँटेको घोषणा आयो। अर्को एउटा मेसेज गर्नसम्म पुग्थ्यो। लेखेँ, ओके गुड नाइट लभ यु। उताबाट रिप्लाई आयो, लभ यु टु, गुड नाइट। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ। अर्को साता समरलभको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्रि।